नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
वैशाख 16 गते उम्मेद्वारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक, चुनावको अरू व्यवस्था मिलाउन सरकारलाई 19 बुँदे निर्देशन।
संसद बैठक भोलिसम्मका लागि स्थगित, संशोधन प्रस्तावमा संसदले गर्ने निर्णय मान्ने विश्वास दिलाउन मोर्चा र सरकारलाई विपक्षी दलको आग्रह।
प्रक्रियामा गइसकेपछि प्रक्रियाबाट जुन परिणाम आउँछ त्यो परिणामको बारेमा त मधेसी मोर्चाका नेताहरू पनि सरकारी पक्ष नै हुन्, उहाँहरूका के छन् त धारणा।
राजनीतिकरण भएपछि निर्माण शुरू भएको 6 वर्षसम्म पनि लिखु खोलामा पुल बनेन, आफूलाई सबै मिलेर भ्रममा पारेको ओखलढुङ्गाका नागरिकको गुनासो।
दिउँसो रात परे जस्तो कुरा गर्छन् राजनीतिक दलहरू पनि, बन्छ भन्छन् ठेकेदार बन्छन् तर काम कहिल्यै हुँदैन, अनि यो चाहिँ नि कोक्रामा हालेर हल्लाउने काम भइरहेछ हामीलाई।
नेताहरूको भड्किलो भाषण विश्वका लागि खतरा बनेको एमनेस्टीको आरोप, राजनीतिक फाइदाका लागि शरणार्थीको प्रयोग भइरहेको दावी।
र बङ्गलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा मनाङ पराजित, रूपन्देही 11 हराउँदै सङ्कटा क्लब बुढा सुब्बा गोल्ड कपको फाइनलमा।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो, खट्टौमै भयो बर्बादै भयो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन त
वै पाँडे? त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर 9 गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556531 98550-63143 हो, अनि सुन बिलासे
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले आज सार्वजनिक गरेको कार्यक्रम अनुसार वैशाख 16 गते उम्मेद्वारी दर्ता गर्नुपर्नेछ। यस्तै 17 गते उम्मेद्वारीको विरोधमा उजुरी दिने र मनोनयन पत्र जाँच गर्ने, 18 गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने र उम्मेद्वारले नाम फिर्ता लिने कार्यतालिका सार्वजनिक गरिएको छ। यस्तै वैशाख 19 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिनेछ, मतदान भने 31 गते हुनेछ। मनोनयन दर्ता लगायतका काम गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा रहने निर्वाचन अधिकृतको कार्यालयमा गर्न सकिनेछ। निर्वाचन व्यवस्थापनमा सहयोग पुर्याउन भन्दै आयोगले सरकारलाई 19 बुँदे निर्देशन पनि दिएको छ। आयोगले जारी गरेको निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न गराउन सरकारलाई मातहतका सबै निकायलाई निर्देशन दिन आयोगले आग्रह गरेको छ। चुनावको कामका लागि आयोग तथा अन्तर्गतका कार्यालयले माग गरेका कर्मचारी तुरन्त खटाउने व्यवस्था गर्न निर्वाचन आयोग र अन्तर्गत सबै कार्यालय र निर्वाचन सामग्री भण्डार स्थल तथा खटिने कर्मचारीको सुरक्षा व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। यस्तै मतपत्र छपाई लगायतका काम गर्न जनक शिक्षा सामग्री केन्द्रलाई चालू अवस्थामा राख्न पनि आयोगले भनेको छ। निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि अधिकांश मतदान केन्द्र विद्यालय भवनमा हुने भएकाले 2074 साल वैशाख 25 गतेदेखि मतदान सम्पन्न नभएसम्म पठन पाठन, परीक्षा सञ्चालन र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ।
यसैबीच निर्वाचन आयोगले राजनैतिक दल सम्बन्धी विधेयक 2073 पारित गराउन आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ। व्यवस्थापिका संसदमा छलफलमा रहेको विधेयक चुनावका लागि अति आवश्यक भएकाले छिटो पारित गराउन आग्रह गर्ने निर्णय गरेको आयोगले जनाएको छ। विधेयकमा न्यूनतम मत सीमा अर्थात थ्रेस होल्डका बारेमा दलहरूबीच सहमति हुन सकेको छैन। स्थानीय तहको चुनावमा राजनैतिक दलको सहभागिताको सुनिश्चितताका लागि राजनैतिक दल दर्ता र व्यवस्थापन गर्न राजनैतिक दल सम्बन्धी कानून आवश्यक भएको आयोगको भनाई छ। यस्तै चुनावका लागि स्थानीय तहको पुनर्संरचना सम्बन्धी प्रतिवेदन पनि आवश्यक पर्ने भएकाले छिटो उपलब्ध गराइदिन समेत आयोगले आग्रह गरेको छ। चुनावको मिति घोषणा भएकाले मतदाता नामावली नाम दर्ता कार्य स्थगित गर्ने निर्णय आयोगले गरिसकेको छ।
संविधान संशोधन प्रस्ताव सुन्न पनि नचाहने प्रमुख प्रतिपक्षी एमाले सहितका नौ दलले प्रस्ताव अघि बढ़ाउन तयार भए पनि संसदले गरेको निर्णय मान्न मधेसी दल तयार हुनुपर्ने शर्त अघि सारेका छन्। संशोधन प्रस्ताव पारित हुन दुई तिहाई बहुमत चाहिने भए पनि त्यति मत सत्ता पक्षले पुर्याउन नसक्ने आकलनसहित विपक्षी दल संशोधन प्रस्ताव अघि बढ़ाउन सहमत भएका छन्। लामो समय विरोध गर्दै आएको विषय अघि बढ़ाउन तयार भए पनि त्यसबाट आउने परिणाम मधेसी दलले स्वीकार गर्नुपर्ने अडानकै कारण आज पनि संसद बैठक सूचना टाँसेर स्थगित भएको छ। थप जानकारी सहित साथी प्रकाश ढकाल।
मधेसी दलले संशोधन प्रस्ताव पारित गरेर मात्र चुनावमा जान सरकारलाई चर्को दबाव दिए पनि घर्किदो समयका कारण सम्भव नहुने भन्दै सरकारले चुनावको मिति घोषणा गर्यो। मिति घोषणा पछि पनि मधेसी दलले संशोधनलाई पारित गरे मात्र चुनावमा भाग लिने बताउँदै आएका छन्। तर एमाले सहितका नौ विपक्षी दलले संशोधन प्रस्तावलाई कुनै पनि हालतमा अगाडि बढ़न नदिने बताए पनि चुनावको मिति घोषणापछि भने अडान फेरेका छन्। विपक्षी नौ दल अब संसदले गर्ने निर्णय मधेसी दलले स्वीकार गरे प्रक्रिया अघि बढ़ाउन सहमत भएका छन्। आज दिउँसो बसेको नौ दलको बैठकपछि एमाले उपाध्यक्ष भीम रावल,
एकातिर प्रक्रियामा जाने भन्ने, संविधानको रक्षा गर्छौं पनि भन्ने, अनि संविधानको प्रावधानलाई मिच्दाखेरि के हुन्छ त्यसको परिणाम त्यो पनि सरकारले नभन्ने, अनि प्रक्रियामा गइसकेपछि प्रक्रियाबाट जुन परिणाम आउँछ त्यो परिणामको बारेमा सरकार सरकारी पक्ष हो नि त, मधेस मोर्चाका नेताहरू पनि सरकारी पक्ष नै हुन्, उहाँहरूका के छन् त धारणा यस सम्बन्धमा त स्पष्ट भएन। यो कुरा सरकारले स्पष्ट पार्नु पर्यो, प्रधानमन्त्रीजीले स्पष्ट पार्नु पर्यो, त्यसपछि के गर्ने भन्ने कुरा विपक्षले बल्ल सोच्ने कुरा हुन्छ।
संविधान संशोधन प्रस्तावलाई राष्ट्रहित विपरीत भन्दै कड़ा असहमति जनाउँदै आएका विपक्षी दल चुनावमा मधेसी दललाई पनि सहभागी गराउनु पर्छ भन्दै लचक देखिएका हुन्। अर्कोतर्फ संविधान संशोधन प्रस्ताव पारित हुन संसदमा हाल कायम रहेको 594 दुई तिहाई अर्थात 396 मत सत्ता पक्षले पुर्याउन नसक्ने आकलन पनि विपक्षी दलको छ। गएको वर्ष आन्दोलनरत पक्षको माग पूरा गर्न भन्दै संविधान संशोधन प्रस्ताव पारित भए पनि मधेसी दलले नै स्वामित्व लिन मानेनन्। यसमा तत्कालीन सरकारको नेतृत्व गरेको एमालेकै असहमति थियो। यो पटक पनि संशोधन प्रस्ताव बारे संसदले निर्णय गर्ने तर मधेसी दलले विगत जस्तै स्वीकार नगर्ने हो कि भन्ने आशंका उत्तिकै छ। संविधान संशोधन प्रस्ताव पारित गराउने सहित तीन बुँदे सहमति गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गरेकाले त्यसलाई पूरा गर्ने दायित्व अझै पनि सरकारकै रहेको दावी गर्नुहुन्छ तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्ला।
हाम्रो सहमतिलाई फेरि पहिलाकै सहमतिहरूकै अभिगत दियो भने हामी त्यसलाई कसरी मान्ने? हामीले जुन कुरोको लागि सरकारलाई समर्थन गरेका छौँ हामी त्यो परिणाम खोज्छौँ, अन्यथा परिणाम आएपछि अनि हामीले फेरि निर्णय गर्छौँ। त्यो आजै भन्ने कुरा होइन, आजको हाम्रो चाहना जुन कुराको सहमति भएछ यो सरकारसँग त्यो पूरा गर्ने सरकारको दायित्व हो र सरकारले त्यो पूरा गरोस्, चाहे त्यो प्रतिपक्षसँग कुरा गरेर गरोस् अथवा कसरी गर्छ गरोस्, त्यो सरकारको काम हो, हामी त्यसमा सहयोग गर्छौँ।
लामो समय आन्दोलन गरेको र संविधानप्रति चर्को असहमति राखेकाले मधेसी दल कुनै न कुनै रूपमा आफूहरूले जितेको सन्देश दिन चाहिरहेका छन्, जसलाई सरकारमा रहेका कांग्रेस र माओवादीले राम्रैसँग बुझेका छन्। तर विपक्षी नौ दलसँग एक तिहाई भन्दा बढी मत भएकाले संविधान पारित हुने सम्भावना निकै कम छ। यस्तो अवस्थामा चेपुवामा परे जस्तो देखिएको सरकार कसरी अगाडि बढ्छ त? भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक,
छलफल गरेर यसलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि सरकारले पारित गराउन कोसिस गर्छ, आफ्नो सम्पूर्ण मत यसका पक्षमा हाल्छ, यदि पारित भए पनि नभए पनि मुलुक चुनावमा अगाडि बढ्छ। यसमा सबैले चित्त बुझाउँछन्, बुझाउनु पर्छ। जसले चित्त बुझाउँदैन त्यो थाहा भइहाल्छ निर्वाचन गर्न नचाहेको हो भन्ने कुरा बुझाउनै पर्छ। एमाले मधेसी मोर्चा ग्यारेन्टी किन खोज्नु पर्यो त? सबैले मान्नु पर्यो नि, व्यवस्थापिका संसदमा कुनै कुरालाई निर्णयार्थ प्रस्तुत गर्नुभन्दा पहिले पास हुन्छ कि फेल हुन्छ भन्ने अनुमानै गरेर पेश गर्ने र नगर्ने पनि त्यस्तो त हुँदैन।
अब फेरि खबरकै सिलसिला। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण तराईको जनजीवन प्रभावित भएको छ। चुनाव घोषणा भएको विरोधमा मोर्चाले आज तराई बन्दको आह्वान गरेको थियो। मोर्चाले चुनावको मिति घोषणा अघि संविधान संशोधनको माग गर्दै आएको छ। यसैबीच जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा चारजना घाइते भएका छन्। तराई मधेस बन्दका क्रममा जनकपुर बजार बन्द गराउँदै हिँडेका मोर्चाका नेता कार्यकर्ता र एमालेका कार्यकर्ताबीच ब्रह्मपुरीमा एमाले नेता रघुवीर महाशेठको घर अगाडि पुगेपछि झडप भएको हो। हिजो एक कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री वामदेव गौतम महाशेठको घरमा बास बसेकाले उहाँलाई समेत लक्षित गरी मोर्चाले चौतर्फी घेरा हालेपछि झडप भएको हो।
नयाँ शक्ति पार्टीले चुनावको आवश्यक वातावरण तयार पार्नुपर्ने माग गरेको छ। नयाँ शक्तिको विशेष राजनीतिक समितिको बैठकपछि संयोजक डाक्टर बाबुराम भट्टराईले जारी गरेको विज्ञप्तीमा चुनावका लागि सर्वपक्षीय सरकारको गठन गर्नुपर्ने, पार्टीहरूलाई चुनाव खर्च राज्य कोषबाट बेहोर्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। यस्तै नयाँ शक्तिले संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गर्नुपर्ने माग पनि अघि सारेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले 15 जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ। 40% सदस्य मनोनयन गर्न पार्टीको विधान बमोजिम अध्यक्ष थापाले पहिलो चरणमा क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा मनोनयन गर्नुभएको हो। यसअघि महाधिवेशनले 98 केन्द्रीय सदस्य चयन गरेको थियो। दुई राप्रपाको एकतापछि भएको महाधिवेशन आजै सकिएको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसिडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट पञ्च जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझियोस् नाति। जहिले पनि सेल्फी, जहिले पनि फेसबुक। होइन, यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
उज्यालो क्विज, आजको प्रश्न,
अमेरिकाको राष्ट्रिय खेल कुन हो?
ए बेसबल, बी फुटबल।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले वैशाख 16 गते उम्मेद्वारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक, संसद बैठक भोलिसम्मका लागि स्थगित, मधेस केन्द्रित दलको बन्दका कारण तराई मधेसको जनजीवन कष्टकर लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। कतै राजनीतिक खिचातानी, कतै ठेकेदारको लापरवाही, अनि कतै आर्थिक अभावका कारण विकास निर्माणका काम बीचैमा रोकिएका छन्। यस्तै यस्तै कारणले ओखलढुङ्गाका पूर्वी भागलाई रामेछापसँग जोड्ने लिखु नदीमा निर्माणाधीन पुल पनि 8 वर्षदेखि अलपत्र अवस्थामा छ। ठेकेदारले अनेक बहाना देखाएर पन्छिँदा ओखलढुङ्गाका पूर्वी भेगका 15 गाविसका नागरिकले वर्षौंदेखि शास्ति भोग्दै आएका छन्। ओखलढुङ्गाबाट फर्किएपछि अर्जुन पोखरेलको रिपोर्ट।
हामीले सबभन्दा ठूलो कुरा बिरामीलाई चाहिँ बोकेर 3 दिनसम्म पनि स्ट्रेचरमा बोकेर चाहिँ मन्थलीसम्म पुर्याउने अवस्था पनि आए। त्यहाँबाट अब अरू सामान ढुवानी, अब चामल, चिउरा, नुन, तेल दसैँको बेलामा काठमाडौँदेखि आउने मान्छे हरेक चाहिँ समस्या ठूलो हुन्छ। यहाँ यो पुल चट्ट बनाइदिने हो भनेदेखि ओखलढुङ्गाका मान्छेले धेरै राहत पाउँथे, तर अहिले चाहिँ कस्तो छ, दिउँसै रात परे जस्तो कुरा गर्छन्। राजनीतिक दलहरू पनि बन्छ बन्छ भन्छन्, ठेकेदार बन्छ बन्छन्, तर काम कहिले हुँदैन। अनि यो चाहिँ नि कोक्रामा हालेर हल्लाउने काम भइरहेछ। हामीलाई
लिखु खोलामा पुल नबनेका कारण भोग्नु परेको शास्ति सुनाउँदै हुनुहुन्थ्यो ओखलढुङ्गा टारकेराबारीका बुद्धिसागर विष्ट। उहाँ मात्रै होइन, सिरिसेको लिखु खोलामा पुल नबन्दा टारकेराबारी, पोकली, गामनाङटार, नर्मदेश्वर, एसम, श्रीचौर लगायत ओखलढुङ्गाका झण्डै 15 गाविस र सोलुखुम्बुका केही ठाउँका बासिन्दा पनि उस्तै समस्यामा परेका छन्। हिउँदका 4 महिना लिखु खोला केही सानो हुने भएकोले बल्ल तल्ल गाडी खोला पारी जाने भए पनि बर्खामा गाडीको आवत जावत ठप्पै हुन्छ। पुल नहुँदा एम्बुलेन्स पनि चल्न नसक्ने भएकोले बिरामी हुँदा आपत छ। दैनिक उपभोग्य सामानको भाव पनि चर्को छ, अनि भूकम्पले भत्काएका घर बनाउन सिमेन्ट, छड लगायतका सामग्री लिखुपारी लैजान नसक्दा पुननिर्माण पनि प्रभावित भएको छ। 2 वर्षभित्र पुल बनाउने गरी 6 वर्ष अघि सम्झौता भए पनि ठेकेदार कम्पनी कन्काई ओम बुद्ध जेबीका प्रमुख ग्याल्बो तामाङ भने गुण्डाहरूले पैसा मागेका कारण पुल नबनेको बताउनुहुन्छ।
पैसा मलाई यति पैसा चाहिँ मेरो माग अनुसार मेरो पैसा पुरा नहुनेसम्म त्यहाँ काम गरिन। खबरदार भन्दा भन्दा 1 आर्थिक वर्ष बितायो। अनि त्यसपछि तपाईँको ल पैसा हामी दिन सक्दैन ल भन्दाखेरि ल पैसा दिन नसके पैसा मेरो मान्छेले काम दिए काम तुरन्त बन्द गर, होइन त्यो गोली पड्केर मान्छे मर्ला, त्यो क्षति कसले बेहोर्छ भन्यो, त्यो क्षति पनि अब जसले मान्छे मार्छ जसले त्यो त्यसलाई राज्यले कारवाही गर्नु पर्यो।
2 वर्षमा बनाइसक्ने गरी 2068 सालमा कन्काई ओमबुद्ध जेबीले 5,86,00,000 रुपियाँमा ठेक्का लिएको थियो। तर शुरूका 2 वर्षमा राजनीतिक दलका कार्यकर्ताले काम गर्न नदिएको, बर्खामा सिरिसेसम्म गाडी नचलेको र निर्माण सामग्री लैजान नसकिएको, अनि भूकम्प र नाकाबन्दीका कारण पुल निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीको तर्क छ। डिभिजन सड़क कार्यालय खुर्कोटले कम्पनीकै माग अनुसार गएको असारसम्म पुल सम्पन्न गर्न म्याद थपिदिएको थियो, तर अहिलेसम्म पुलका 2 खम्बा मात्रै उठाइएको छ। पुलमा प्रयोग हुने स्टील ट्रस बनाउने चितवनको जलप नेपालले 6 महिना यता ट्रस बनाउन नसक्ने बताएको छ। तर ओखलढुङ्गाका सांसद तथा नेपाली काँग्रेसका नेता रामहरि खतिवडा भने दशैंसम्म पुल नबने जस्तो सुकै कारवाही पनि हुन सक्ने चेतावनी दिनुहुन्छ।
पुल 7-8 वर्षसम्म बनेन, अब पनि माननीय र केही मान्छेहरू आउँदैछन् भन्दा 2 ठेकेदार ल्याएर ट्याक ट्याक खन्ने, त्यसपछि बेपत्ता हुने प्रवृत्ति आजैबाट रोकियोस्। इमर्जेन्सी लाएर हुन्छ कि के प्रयोग गरेर हुन्छ, कुनै पनि बहाना नगरी पुल बनाएर सक्नुहोस्। तपाईँहरूले बहाना बनाउन थाल्नुभयो भने इन्जिनियर होस् कि पुलको ठेकदार होस्, यो नदीले मान्छे मात्र बगाउँदैन, धेरै कुराहरू नदीभित्र जान सक्छन्। काम पूरा गरेन भने जस्तो सुकै च्यालेन्ज भोग्न पनि हामी तयार छौँ।
कारण जे सुकै भए पनि पुल नबन्दा त्यहाँका बासिन्दाले निकै शास्ति खेप्नु परेको छ। जति सक्यो चाँडै सिरिसेको पुल लिखु नदीमा बनेमा 3 दिन हिँडेर सदरमुकाम जानुपर्ने ओखलढुङ्गाका पूर्वी भेगका बासिन्दाले केही राहत पाउने थिए।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बजेटमा परेका कार्यक्रमको संशोधन र बजेट रकमान्तरणबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न 13-सदस्यीय कार्यदल गठन गरेको छ। अघिल्लो सरकारले बजेट मार्फत घोषणा गरेका कार्यक्रमका लागि छुट्याइएको बजेट व्यापक रूपमा रकमान्तरण भएको भन्ने गुनासोका आधारमा समितिले सभापति प्रभु शाहको संयोजकत्वमा कार्यदल बनाएर अध्ययन गर्ने निर्णय गरेको हो। समितिले राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना कार्यान्वयनमा देखिएका चुनौतीका बारेमा पनि अध्ययन गर्नेछ।
गोर्खाको उत्तरी गाविस हुँदै चीनको सीमासम्मको सड़क निर्माणको काम फागुनभित्रै शुरू हुने भएको छ। सरकारले नेपाली सेना मार्फत बेनीघाट, आरूघाट, आरकेत, लार्की भन्ज्याङ सड़क निर्माण गर्न लागेको हो भने सेनाको प्राविधिक टोलीले प्रारम्भिक काम थालिसकेको छ। प्राविधिक र सुरक्षा फौजको एउटा टोली थुमीको अर्मलामा राखिसकिएको र गुम्दाको माछा खोलामा अर्को टोली राखेर सड़क निर्माणको काम थाल्ने नेपाली सेनाको विकास निर्माण निर्देशनालयका इन्जिनियर निशान्त छेत्रीले जानकारी दिनुभयो।
अरूण तेस्रो जलविद्युत आयोजनाका लागि भारत सरकारले झण्डै 92 अर्ब नेपाली रूपियाँ स्वीकृत गरेको छ। संखुवा सभामा बन्ने 900 मेगावाट क्षमताको जलविद्युत आयोजना भारतकै सरकारी कम्पनी सतलज जलविद्युत निगमले बनाउन लागेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतको उपस्थितिमा बसेको आर्थिक मामिला सम्बन्धी मन्त्री परिषदको समितिले अरूण तेस्रोका लागि 92 अर्ब रूपियाँ उपलब्ध गराउन स्वीकृति दिएको भारतीय संचार माध्यमले जनाएका छन्।
नेपालमा गएको वर्ष भूकम्पबाट विस्थापित लाखौं मानिसको मानवाधिकारको अवस्था सन्तोषजनक नभएको एमनेस्टी इन्टरनेशनलले जनाएको छ। एमनेस्टीले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा भूकम्पपछि घर गुमाएका प्रभावितहरू सुरक्षित आवासको अधिकारबाट वञ्चित रहनु परेको र उनीहरूको मानवाधिकारको स्थिति सन्तोषजनक नभएको उल्लेख गरिएको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। यसअघि प्रसारित रिपोर्टमा ओखलढुङ्गाको पश्चिमी भागलाई रामेछापसँग जोड्ने 15 गाविसका नागरिकले भोगेको शास्ति हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। अब बाँकी खबर। स्वतन्त्र विद्यार्थी युनियन सोबियूको चुनावी प्रक्रिया शुरू भएको छ। आउँदो बुधबार हुन लागेको चुनावका लागि आज मतदाता सूची सार्वजनिक गरिएको छ। दावी विरोधपछि भोलि 12 बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ। यस्तै भोलि 12 बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेद्वारको मनोनयन पत्र वितरण गर्ने तालिका छ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याप्सनको अध्यक्षमा विजय सम्बा आम्फे निर्वाचित हुनुभएको छ। प्याप्सनको 13औं महाधिवेशनबाट सम्बा आम्फे प्रत्याशी टीकाराम पुरीलाई हराउँदै प्यानल सहित विजयी हुनुभएको हो। महाधिवेशनले 68 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
जनकपुर रजौलका गौतम झालाई धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गर्ने प्रयास गरेको भन्दै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बोल्न नसक्ने र अत्यन्तै गम्भीर अवस्थामा रहेका गौतमले कागजमा लेखेर आफूलाई रजौलका फिरोज राइन र सकुर राइनले घाँटी रेटेको बताएका थिए। त्यसैका आधारमा प्रहरीले दुवैजनालाई जनकपुरबाट पक्राउ गरेको छ। घाँटी रेटेपछि गम्भीर घाइते भएका झाको काठमाडौँमा उपचार भइरहेको छ।
सरकारी कागज कृत्य गरेर ठगी गरेको आरोपमा सिन्धुलीका दुईजनालाई प्रहरीले पक्रेको छ। यातायात व्यवस्था कार्यालय बागमती ललितपुरको कम्पाउण्ड वरपर बसेर सरकारी कृत्य कागज बनाउने सिन्धुली झारा गाविसका रामबहादुर स्याङताङ र कमलामाई नगरपालिकाका धड्कन बल पक्राउ परेका प्रहरीले जनाएको छ।
उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजनाले रसुवामा सञ्चालित 71 उप आयोजनाका लागि 6,13,00,000 रुपियाँ अनुदान दिएको छ। 71 उप आयोजना तथा 7 पुननिर्माण तथा पुनस्थापनाका लागि 6,96,79,000 सम्झौता भएकोमा सबै रकम उपलब्ध गराएको जिल्ला पशु सेवा कार्यालय रसुवाले जनाएको छ।
गएको वर्षको भूकम्पबाट क्षतिग्रस्त लमजुङका 4 सामुदायिक विद्यालयको पुननिर्माण गरिएको छ। साविक परेवा डाँडाको मनोकामना प्राथमिक विद्यालय, महेन्द्र मन्दिर माध्यमिक विद्यालय, सुन्दर बजार नगरपालिका शीतल चौतारीको आदर्श प्राथमिक विद्यालय र सिसर नगरपालिकाको चण्डेश्वरी प्राथमिक विद्यालयको पुननिर्माण गरिएको हो। ओल्ड भिजन इन्टरनेशनल ताइवान र थाइल्याण्डको संयुक्त आर्थिक सहयोगमा विद्यालय पुननिर्माण गरिएको हो। यसैबीच जाजरकोटको टालेगाउँको मानेढुङ्गा उच्च माध्यमिक विद्यालयको 2 भवन निर्माण गरिएको ठाउँमा जमीन भाषिएपछि पठन पाठनमा समस्या भएको विद्यालयका प्राचार्य धनबहादुर सिंहले जानकारी दिनुभएको छ।
सरकारी प्रक्रिया लामो र खर्चिलो हुँदा हुम्लाका बाढ़ी पहिरो पीड़ितले राहत लिन सकेका छैनन्। गएको साउन भदौमा आएको बाढ़ी र पहिरोले घर जग्गा तथा पशुपक्षी गुमाएर प्रभावित भएका श्रीनगर, जैर र सर्कीदेव गाविसका बासिन्दा सरकारले दिने राहत लिन सदरमुकाम जान नसकेका हुन्। जिल्ला प्रशासन कार्यालयले प्रभावितलाई 5,000 रूपियाँ दिने निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालय पुग्न 6 लाग्ने र बाटो खर्च राहत रकम भन्दा बढ़ी हुने पीड़ितले गुनासो गरेका छन्।
मेरो पनि भन्नु छ।
इमाली सहितका विपक्षी दलले संसदबाट हुने निर्णय सरकार र मधेसी दलले मान्नुपर्ने भनेकोमा हाम्रो आईवीआरमा सन्तोष शाह भन्नुहुन्छ,
संसदको निर्णयको कुरा जुन हुँदैछ त्यो चाहिँ न सरकारले माने पनि मधेसी मोर्चाले नमाने पनि जनमत जहाँ जहाँ विभाजित क्षेत्र छन् प्रान्तको कुरा छन् त्यहाँ जनताको जनमत संग्रह गराएर जाँदा के फरक पर्छ? त्यसमा त्यो आवाज किन कसैले उठाइराखेको छैन? एकले अर्कालाई चाहिँ दोष दिने, मधेसी मोर्चाले यसरी भने त्यसरी हाम्रो देश बन्दैन। त्यस कारणले सम्पूर्ण नेपाली जनताले यदि संहिताकै लडाई जुन चलिरहेछ सब संहिता खारिज गरेर जस्ता हाम्रो नेपाल हिमाल पहाड तराई थियो त्यही अवस्थामा निर्माण गरेर सम्पूर्ण नेपाली जनता एकजुट हुने एकदम आवश्यकता छ।
फेसबुकमा अर्जुन शाहले लेख्नु भएको छ, एकातर्फ संविधान कार्यान्वयन हुन निर्वाचन हुनै पर्छ भन्नेहरू अर्कातर्फ आफै संविधानको धज्जी उडाउँदैछन्। न्यायाधीश र राजदूत नियुक्तिमा समानुपातिक समावेशिता खोइ।
टीकाकार्की फेसबुकमा लेख्नुहुन्छ, सरकारले स्थानीय निकायको चुनाव घोषणा गरेकोमा खुशी लाग्यो। इमाले संविधान संशोधन प्रक्रियामा सहभागी हुनै पर्छ। पदाधिकारी विहीन स्थानीय निकायले पूर्णता पाएपछि सारा नेपालीले सुशासनको अनुभूति गर्न पाउँथे।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावका विषयमा भइरहेको विवादबारे फेसबुकमा महेश एमबी लेख्नुहुन्छ, विद्यार्थीको हक हितका लागि गरेको चुनाव भए पो निष्पक्ष हुन्छ। खाली पद र कुर्सीका लागि गरिएको चुनावको कुनै औचित्य छैन। पछि यी मध्ये नै देशका नेता हुन्छन् अनि यस्ताबाट के को आशा गर्नु?
अनि श्याम प्रसाद अविरलको ट्वीट छ, कमसेकम पढ़ाईमा राजनीति नचलोस्, खुल्ला भएर पढ्न पाइयोस्, अनि के निजी के सरकारी दुवै ठाउँमा पढ्नेहरूले एउटै स्तरको शिक्षा पाउन्। सोभियो चुनावमा विद्यार्थी संगठनले यही मुद्दा उठाउन्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र ऋग्वेद शर्मा। अब एउटा विदेशको खबर। मानवाधिकारवादी अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेशनलले नेताहरूको भड्किलो भाषणले विश्वलाई खतरनाक बनाइरहेको दावी गरेको छ। एमनेस्टी इन्टरनेशनलले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, फिलिपिन्स, टर्की तथा हंगेरीका नेताको आलोचना गरेको छ। उनीहरूले आरोप प्रत्यारोप र विभाजन ल्याउने भाषण दिने गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा राजनैतिक फाइदाका लागि युरोप तथा अमेरिकी देशहरूले शरणार्थीको प्रयोग गर्ने गरेको पनि दावी गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। बंगलादेशमा भइरहेको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा मोनाङ मर्स्याङदी क्लब अफगानिस्तानको शाहिन आसमईसँग 3-1 पराजित भएको छ। समूह चरणको आफ्नो पहिलो खेलमा मोहम्मदन स्पोर्टिङ क्लबलाई हराएको मनाङको सेमीफाइनल पुग्ने सम्भावना भने कायमै छ। मनाङले समूह चरणको अन्तिम खेल चटगाउँ अवामीसँग खेल्नेछ।
र रूपन्देही 11 2-1 हराउँदै संकटा क्लब धरानमा भइरहेको 19 बुढासुबा गोल्ड कपको फाइनलमा पुगेको छ। एन्फा टेक्निकल सेन्टरको मैदान धरानमा आज भएको खेलमा संकटालाई जिताउन दुवै गोल अनिल गुरूङले गरे। अन्तिम सेमीफाइनलमा भोलि आयोजक धरान रातो र नेपाल पुलिस क्लब बीच खेल हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वैशाख 16 गते उम्मेद्वारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक, चुनावको अरू व्यवस्था मिलाउन सरकारलाई 19 बुधे निर्देशन।
संसद बैठक भोलिसम्मका लागि स्थगित, संशोधन प्रस्तावमा संसदले गर्ने निर्णय मान्ने विश्वास दिलाउन मोर्चा र सरकारलाई विपक्षी दलको आग्रह।
राजनीतिकरण भएपछि निर्माण शुरू भएको छ वर्षसम्म पनि ओखलढुङ्गाको लिखु खोलामा पुल बनेन, आफूलाई सबैले मिलेर भ्रममा पारेको ओखलढुङ्गाका नागरिकको गुनासो।
नेताहरूको भड्किलो भाषण विश्वका लागि खतरा बनेको एमनेस्टीको आरोप, राजनीतिक फाइदाका लागि शरणार्थीको प्रयोग भइरहेको दावी।
र बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा मनाङ मर्स्याङदी पराजित, रूपन्देही 11 हराउँदै संकटा क्लब बुढा सुब्बा गोल्ड कपको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै हामी मोहन पौडेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।